नमस्कार, फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी स्थानीय तहको योजना तथा बजेट तर्जुमा र यसको कार्यान्वयनका विषयमा छलफल गर्दैछौ। आज छलफलको लागि फ्रीडम फोरमका सुशासन अधिकृत प्रमोद भट्टराई र म आदित्य दाहाल। नेपालमा बलियो स्थानीय सरकार सिर्जना भएका छन्। 753 स्थानीय सरकारमा नागरिक सहभागिता कमजोर भयो भन्ने गुनासो बढेको छ। सहभागितामूल लोकतन्त्रलाई स्थानीय तहमा सबल बनाउन गर्नुपर्ने धेरै सुधारका कार्यहरू हुन सकेका छैनन्। यस सन्दर्भमा स्थानीय सरकारले बनाउने योजना, कार्यक्रम र बजेट प्रक्रियाबारे पर्याप्त जानकारी जनस्तरमा छैन। यसका लागि उपयोगी हुने जानकारी एकमुष्टमा उपलब्ध पनि छैन।
यसको भूमिका बारे प्रश्न पार्नलाई म सुशासन अधिकृत प्रमोद सरलाई आग्रह गर्छु। प्रमोद सर, स्थानीय तहको योजना तथा बजेट तर्जुमा र कार्यान्वयनको भूमिका चाहिँ के हो त? यसको केही प्रश्न पारिदिनुहुन्छ कि?
धन्यवाद आदित्य। नेपालको संविधानले राज्यका तीन तह जस्तै संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरिसकेको छ। तीनै तहमा सरकार र विधायिका र न्यायपालिकाका संरचनागत प्रणाली पनि सिर्जना गरिसकिएको छ। यसको लागि संविधानको अनुसूची 8 स्थानीय तहको अधिकारहरू र अनुसूची 9 संघ र स्थानीय तहका साझा अधिकारको प्रष्ट रूपमा व्याख्या गरिसकेको छ। सोको कार्यान्वयनको लागि मुलुकभरि 753 पालिकाहरू पनि सिर्जना भइसकेका छन्। ती पालिकाहरूमा निर्वाचित कार्यपालिकाको व्यवस्था छ, जसलाई हामी स्थानीय सरकार भनेर बुझ्ने गर्दछौ। ती सरकारहरूले आफ्नो पालिकाका लागि नीति, योजना र बजेट बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन्। सो जिम्मेवारी कार्यान्वयन गर्दा अधिकतम पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्ने तथा नागरिक सहभागिता अधिकतम प्रवर्धन गर्नुपर्ने हुन्छ।
यसको स्थानीय तहका चाहिँ योजना र बजेटका तर्जुमाका चरणहरू पनि हुन्छन्। यो चरणहरू के छन्, कस्तो छन्, यो एकचोटि यो बारे पनि केही प्रश्न पार्दिन्न?
अब स्थानीय तहका योजना तथा बजेट तर्जुमाका चरणहरूलाई छलफल गर्दाखेरि जम्मा 16 चरणहरू छन्। यसमा हामीले अलिक चरणगत रूपमा हेर्ने हो भने पहिलो चरण भनेको त्यो आय व्ययको प्रक्षेपण गरी तथ्याङ्क सहितको विवरण नेपाल सरकारलाई पेश गर्ने हो, जुन स्थानीय सरकारले पुसको मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ। दोस्रो चरण भन्नाले चाहिँ मुख्य गरी संघ र प्रदेशबाट वित्तीय हस्तान्तरण र सीमा मार्गदर्शन प्राप्त गर्ने हो। यो भनेको फागुन र चैत मसान्तभित्र, भन्नाले संघबाट फागुन मसान्तभित्र र प्रदेशबाट चैत्र मसान्तभित्र यो वित्तीय हस्तान्तरण गरिसक्नुपर्ने हुन्छ। त्यस्तै गरी यसमा अर्को चरणमा वित्तीय हस्तान्तरणको सीमाका कुरा गर्छौँ भने संघबाट पाउने सीमा र प्रदेशबाट पाउने सीमाहरू, त्यहाँबाट पाउने बजेटहरू पनि स्थानीय सरकारले पाइरहेको हुन्छन्, जसमा चाहिँ हाम्रो संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान पर्दछन्। यिनै प्रकारका अनुदानहरू पनि प्रदेश सरकारले स्थानीय सरकारलाई दिइरहेको छ। जस्तो वित्तीय हस्तान्तरणको कुरा गरिसकेपछि त्यो चरण सकिसकेपछि चाहिँ त्यसैको आधारमा स्थानीय तहको योजनाको विषयगत क्षेत्रहरू छुट्याउने काम हुन्छ, अथवा कुन क्षेत्रमा कस्ता योजना कति बजेट छुट्याउने भन्ने पनि त्यो बेला छुट्याउने काम गरिन्छ। विशेष गरी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण विपद व्यवस्थापन र सुशासन र संस्थागत विकास जस्ता विभिन्न क्षेत्रहरूमा यो विषयगत क्षेत्रहरू छुट्याउने काम गरिन्छ। यो विषयगत क्षेत्रहरू छुट्याउने एउटा छुट्टै समिति बनेको हुन्छ। जस्तै त्यो समितिमा विषय क्षेत्र हेर्ने कार्यपालिकाको सदस्यलाई संयोजक, कार्यपालिकाले तोकेको कम्तीमा 1 महिला सहित 2 कार्यपालिका सदस्यहरू सदस्य र सम्बन्धित विभाग, शाखा, महाशाखा प्रमुखलाई सदस्य सचिव गरेर 3 सदस्यीय समिति रहेको हुन्छ।
त्यस्तै अब अर्को चरणको बारेमा पनि केही प्रश्न पार्दिन्न? यसपछिका चरणहरू कस्तो हुन्, कुन चरण हुन्, त्यो बारेमा पनि केही प्रश्न पार्दिन्न?
हामीले चरणगत रूपमा स्थानीय तहको बजेट कार्यान्वयनका कुराहरू अथवा प्लानिङका कुराहरू हामी गरिरहेको छौँ भने त्यो चरण अन्तर्गत अर्को चरण हाम्रो यो स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण हो, जुन विशेष गरी 2 गरिन्छ। एउटा चाहिँ पुस 15 भने अर्को वैशाख 10 भित्र। जस्तो स्थानीय राजस्व परामर्श समितिलाई बुझाउने 15 भित्र प्रक्षेपण गरिसक्नुपर्छ। त्यस्तै गरी स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिले स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण वैशाख 10 भित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ। योजनाकै कुरा गर्दाखेरि अर्को चरण 4 छ। चरण 4 आगामी आर्थिक वर्षको सीमा विषयगत महाशाखा, शाखा वा वडा समितिलाई पठाउने हो, जुन वैशाख 15 भित्र गरिसक्नुपर्ने। भन्नाले अर्को वर्ष आउने योजनाको पनि यो वर्ष नै के कति बजेटहरू चाहिँ चाहिन्छ भन्ने कुरा छ, त्यो योजना कुन कुन विषयगत क्षेत्रमा राख्ने भन्ने पनि यो चरण 4 हुन्छ। यसको लागि आगामी आर्थिक वर्षको बजेट सीमा प्रत्येक वैशाख 15 भित्र प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अथवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले जस्तो विषयगत महाशाखाका वाडा समितिहरूलाई उपलब्ध गराउनु पर्ने हुन्छ।
अनि चरण पाँचमा वडा स्तरीय योजना तर्जुमा र प्राथमिकता निर्धारण जेठ 15 भित्र भनेर समय अवधि तोकिएको रहेछ, यसबारे चाहिँ के प्रश्न पार्दिन?
स्थानीय तहको योजनाको कुरा गर्दाखेरि योजना आउने मुख्य ठाउँ भनेकै वडा हो, वडाको पनि टोल हो, भनेको स्थानीय जनताले चाहिँ आफ्नो वडाबाट अथवा आफ्नो टोलबाट आफ्नो आवश्यकता अनुसारका योजनाहरू छान्नुपर्ने हुन्छ अथवा संकलन गर्नुपर्ने हुन्छ। जुन प्रक्रिया त्यो प्रक्रियालाई नै हामी चाहिँ जस्तो वडा स्तरीय योजनाको तर्जुमा र प्राथमिकरणको निर्धारण भन्छौँ। जस्तो यसमा कस्तो हुन्छ भने, जस्तो एउटा हुन्छ बस्ती र टोलहरूमा छलफल गर्ने, जस्तो टोल स्तरमा कार्यक्रमको छलफल गर्ने, जस्तो दिगो विकासलाई समेटिने खालका चाहिँ विकासहरू योजनाहरू ल्याउने कुराहरू चाहिँ यो अन्तर्गत पर्छन्। यसका लागि वडालाई बस्ती स्तरमा विभाजन गरी वडा सदस्यको संयोजनमा योजना छनौट गोष्ठी गर्ने जिम्मेवारी प्रदान गरिन्छ। त्यसै गरी वडाले सबै बस्तीहरूमा योजना तर्जुमाको लागि बैठक हुने दिन, मिति र समय कम्तीमा 3 दिन अगाडि नै सार्वजनिक सूचना मार्फत जानकारी गराउनुपर्छ। त्यस्तै गरी यो बस्ती तथा टोल स्तरको जुन योजनाको प्रक्रिया छ, यसमा चाहिँ बालबालिका, महिला, युवा, वृद्ध, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत पिछडा वर्ग लगायत सो टोलमा रहेका सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउने पनि हो। त्यसै गरी नागरिक समाजका संस्थाहरू, महिला आमा समूहहरू, बाल क्लबहरू, स्थानीय गैर सरकारी एवं सामुदायिक संस्थाहरू, सहकारी संस्थाहरू, निजी क्षेत्रका संस्थाहरू एवं समाजसेवी र सक्रिय नागरिक अगुवाहरू आदिको पनि सक्रिय सहभागिता हुँदछ। यसो गर्नाले आफ्नो टोलमा भएका धेरैभन्दा धेरै योजनाहरू समेटिने सम्भावना बढेको हुन्छ। त्यसै गरी बस्ती तथा टोलबाट आएका योजनाहरूलाई चाहिँ आवश्यकता अनुसार प्राथमिकीकरण गरिन्छ। जुन सबैभन्दा बढी आवश्यक हुन्छ त्यसलाई चाहिँ प्राथमिकता दिएर त्यस्ता योजनाहरू बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पठाइन्छ। बजेट तथा कार्यक्रम तर्जुमा समितिमा चाहिँ उपाध्यक्ष वा उपप्रमुख, त्यस्तै गरी विषयगत क्षेत्र हेर्ने गाउँ वा नगरपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, योजना महाशाखा विभाग वा शाखा प्रमुख रहने व्यवस्था छ। जब हामी स्थानीय तहमा योजनाको कुरा गर्छौँ त्यो बेला टोल तथा बस्तीमा छानिएका योजनाहरूलाई प्राथमिकीकरण गरिसकेपछि त्योमाथि छलफल कम्तीमा पनि 15 दिन गर्नुपर्ने हुन्छ। जस्तो बस्ती तथा टोल स्तरमा कार्यक्रमबारे छलफल तथा वडा समितिबाट योजना कार्यक्रम प्राथमिकीकरण हुने समय अत्यन्त छोटो 15 दिन मात्र हुने भएकोले समयमै आफ्नो टोल र योजनाबारे टोल भेलामा सहभागी भई जानकारी राख्न पनि सकिन्छ।
अर्को चरण छ, जस्तो कार्यपालिकाको एकीकृत बजेट र कार्यक्रम तर्जुमा चाहिँ जेठ मसान्तभित्र गर्नुपर्ने भन्ने छ, यसो यसबारे पनि के भन्नुहुन्छ कि?
यो चरण छ भनेको कार्यपालिकाको एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा भन्नाले जुन विषयगत रूपमा प्राथमिकीकरण सहित पेश भएका योजनाहरूलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिले कार्यक्रममा दोहोरो नपर्ने गरी जेठ मसान्तभित्र बजेट तर्जुमा गरिसक्नुपर्छ। त्यस्तै गरी जुन कार्यपालिकाको एकीकृत बजेट तथा कार्यक्रम तर्जुमामा पेश गरिसकिन्छ त्यसपछि फेरि त्यो योजनाहरू गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत चाहिँ असार 5 गतेभित्र गरिसक्नुपर्ने हुन्छ। यसमा के हुन्छ भने बजेट तथा कार्यक्रम तर्जुमामा
चरण 7 को कुरा गर्नुभयो नि त तपाईँले?
हजुर, चरण 7 भन्नाले जब कार्यपालिकाले एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिसक्छ जेठ मसान्तभित्र, त्यसपछिको चरण भनेको चाहिँ गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने हो, जुन चाहिँ असार 5 गतेभित्र गरिसक्नुपर्छ। यसमा कस्तो हुन्छ भने बजेट तथा कार्यक्रम तर्जुमामा समितिबाट पेश भएको योजना कार्यक्रम तथा बजेटमाथि कार्यपालिका बैठकमा छलफल गरी निर्धारित बजेट सीमा र मार्गदर्शन अनुरूप भएको वा नभएको यकिन गरी कुनै विषयवस्तु छुटेको भए सो समेत समावेश गरी कार्यक्रमलाई अन्तिम रूप दिई कार्यपालिकाबाट स्वीकृत गर्नु पर्दछ। यति गरिसकेपछि अर्को चरण भनेको बजेट तथा कार्यक्रम सभामा पेश गर्ने हो, जुन असार 10 गतेभित्र गरिसक्नुपर्छ। भन्नाले कार्यपालिकाबाट स्वीकृत भइसकेपछि वार्षिक कार्यक्रम तथा बजेट असार 10 गतेभित्र उपाध्यक्ष वा उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिका सदस्यले सभा समक्ष पेश गर्नुपर्छ। त्यसै गरी हामी त्यो प्रक्रिया सकिसकेपछि चरण 9 बजेट तथा कार्यक्रम सम्बन्धित सभाबाट स्वीकृत गर्नुपर्ने हुन्छ, जुन असारको मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ। यस अन्तर्गत सभाले कार्यपालिकाबाट पेश भएको कार्यक्रम तथा बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र छलफल गरिसक्नुपर्ने हुन्छ। त्यस्तै गरी छलफल सम्पन्न भइसकेपछि सभाले कार्यक्रम तथा बजेट पारित गर्नेछ। पारित नगरी सुझावसहित कार्यपालिका तथा विषयगत समितिमा पठाउन पनि सक्नेछन्। सुझावसहित प्राप्त भएको अवस्थामा बजेट उप कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन गरी वा नगरी 5 दिनभित्र पुनः सभामा पेश गरिसक्नुपर्नेछ। सभाले पेश भएको बजेट तथा कार्यक्रम असार मसान्तभित्र पारित गरिसक्नुपर्नेछ।
यो बजेट तथा कार्यक्रम चाहिँ सम्बन्धित सभाले स्वीकृत गरिसकेपछि के हुन्छ त
जब यो बजेट अथवा कार्यक्रम सम्बन्धी सभाबाट स्वीकृत हुन्छ भन्नाले अथवा सम्बन्धित गाउँपालिका अथवा नगरपालिकाको सभाबाट स्वीकृत भइसकेपछि आफ्नो गाउँ वार्ड टोल अथवा आफ्नो वार्डमा चाहिँ के कस्तो योजनाहरू पर्यो भन्ने बारे बजेट र कार्यक्रम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने हुन्छ। यसरी छानिएका योजनाहरू साउनको 15 गते भित्र कार्यपालिकाले सर्वसाधारणको लागि प्रकाशन गर्नुपर्छ। यसरी सभाबाट पारित भएको वार्षिक योजना तथा कार्यक्रम तथा बजेट दस्तावेजहरू सरकारवाला वा सबैको जानकारीका लागि गाउँ कार्यपालिकाको कार्यालयले सूचना पार्टी वेबसाइट स्थानीय संचार माध्यम आदि माध्यमहरू प्रयोग गरेर पनि सार्वजनिकरण गर्न सक्दछन्। सूचना र तथ्याङ्क भएका दस्तावेजहरूलाई सर्वसाधारणले बुझ्ने गरी सरल बनाई नागरिक बजेटका रूपमा पनि प्रकाश गर्न सकिन्छ। यी योजनाहरू कार्यान्वयनको लागि अगाडि बढ्दछ। यसको लागि गाउँ वा नगरसभाले पारित गरेको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित गाउँ वा नगर कार्यपालिकाका प्रमुख वा अध्यक्षले 7 दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्दछ। यसै अन्तर्गत अख्तियारी प्राप्त भएको 15 दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले तोकिए बमोजिमको ढाँचामा कार्यक्रम स्वीकृत गरी सम्बन्धित विभाग महाशाखा शाखा इकाई प्रमुख र वार्ड सचिवलाई लिखित रूपमा योजना कार्यान्वयनको जिम्मेवारी पनि दिनुपर्दछ। त्यस्तै गरी योजनाको कार्यान्वयनको जिम्मा प्राप्त भएको मितिले 7 दिनभित्र सम्बन्धित विभाग महाशाखा शाखा इकाई प्रमुख र वार्ड सचिवले कार्यक्रम कार्यान्वयनको कार्यतालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नुपर्ने हुन्छ। यसरी गाउँ वा नगर कार्यपालिकाले स्वीकृत गरेका योजनाहरूको कार्यान्वयन वडा तहसम्म गर्ने गरिन्छ।
जस्तो योजना कार्यान्वयन गर्नलाई चाहिँ यसको ऐन कानून अथवा केही विधि छ अथवा त्यसले के भन्छ भन्ने कुरा चाहिँ कस्तो व्यवस्था छ त?
जसरी अब योजनाहरू कार्यान्वयन गर्नको लागि चाहिँ स्थानीय सरकार सञ्चालन ऐन 2074, सार्वजनिक खरिद ऐन 2063, खरिद नियमावली, आर्थिक कार्यविधि ऐन तथा नियमावली तथा स्थानीय तहको संविधान तथा अन्य प्रचलित कानूनको अधिकार क्षेत्रभित्र रही निर्माण गरेका संघीय तथा प्रादेशिक ऐन नियम अनुसार कार्यान्वयन गर्नुपर्ने हुन्छ। गाउँपालिका वा नगरपालिकाले आर्थिक वर्ष शुरू भएको 1 महिनाभित्र आफ्नो वार्षिक खरिद योजना र गुरु योजना स्वीकृत गरी सो अनुरूप खरिद कार्यको व्यवस्था गर्नुपर्ने हुन्छ।
यस्ता योजनाहरूको अनुगमन गर्ने हुन्छ कि हुँदैन अथवा के हुन्छ यो प्रक्रिया पनि होला नि त, यसमा केही छ?
योजनाको कार्यान्वयन गरिसकेपछि चाहिँ यसको अनुगमन र सुपरिवेक्षण पनि गर्नुपर्ने हुन्छ। यसको लागि विभिन्न समितिहरू पनि बनाइएको हुन्छ स्थानीय तहमा। जस्तो गाउँपालिका वा नगरपालिकाको हकमा हेर्ने हो भने उपाध्यक्ष वा उपप्रमुखलाई संयोजक बनाइएको हुन्छ। अध्यक्ष वा प्रमुखले तोकेको 1 महिला कार्यपालिकाको सदस्यहरू मध्येबाट 2 सदस्य बनाइएको हुन्छ। प्रमुख प्रशासकीय अधिकृत 1 सदस्य र प्रमुख योजना विभाग शाखा महाशाखा र इकाइ सदस्यलाई सचिव गरेर 6 अनुगमन समिति रहेको हुन्छ। यो गाउँपालिका र नगरपालिकाले गर्ने अनुगमन हो। गाउँपालिका र नगरपालिका स्तरीय अनुगमन तथा सुपरिवेक्षण समिति भए जस्तै वडा स्तरीय अनुगमन समिति पनि रहेको हुन्छ, जस अनुसार सम्बन्धित वडाको अध्यक्ष संयोजक, वडा सदस्यहरू सदस्य र वडा सचिवलाई सदस्य सचिवको रूपमा यो समिति बनाइएको हुन्छ। यही समितिले आफ्नो वार्डमा भएका अथवा आफ्नो पालिकामा भएका योजनाहरूको अनुगमन र सुपरिवेक्षण गर्ने कार्यहरू गर्दछ।
यस्ता योजनाहरूको भुक्तानी प्रक्रियाको बारेमा चाहिँ के छ?
योजनाहरू सम्पन्न भइसकेपछि गाउँपालिका वा नगरपालिकाबाट कार्य सम्पन्न प्रतिवेदन, प्राविधिक प्रतिवेदन, रनिङ बिलहरू, आवश्यक बिल भरपाई, सार्वजनिक परीक्षण प्रतिवेदन र नियमअनुसार पेश गर्नुपर्ने अन्य कागजातहरू आदिका आधारमा रकम भुक्तानी गर्नुपर्दछ। त्यस्तै गरी यो भुक्तानी प्रक्रिया भइसकेपछि अर्को चरणमा स्थानीय तहको आन्तरिक प्रतिवेदन हुन्छ। यो भन्नाले आर्थिक वर्ष समाप्त भएको 3 अथवा असोज मसान्तसम्ममा स्थानीय तहले आफ्नो आन्तरिक आर्थिक प्रतिवेदनहरू बनाइसक्नुपर्ने हुन्छ र सो प्रतिवेदन जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय समक्ष पेश गर्नुपर्दछ। यस्तै गरी स्थानीय तहको आन्तरिक प्रतिवेदन स्थानीय पालिका तथा प्रदेशमा पेश गरिसकेपछि चाहिँ लेखा परीक्षण प्रतिवेदन पनि गर्नुपर्ने हुन्छ, बनाउनुपर्ने हुन्छ। यसको लागि हरेक स्थानीय तहले आफ्नो आर्थिक वर्षको प्रतिवेदन आगामी वर्षको मंगसिर मसान्तभित्र जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक मार्फत महालेखा नियन्त्रक कार्यालयसम्म पेश गरिसक्नुपर्ने हुन्छ। भन्नाले लेखा परीक्षणको प्रतिवेदन चाहिँ मंगसिर मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ स्थानीय सरकारहरूले। र अन्तिममा जुन लेखा परीक्षणको प्रतिवेदन हुन्छ त्यही प्रतिवेदनको आधारमा चाहिँ लेखा परीक्षण हुन्छ। यो भनेको चाहिँ कुनै पनि स्थानीय तहमा सम्पन्न भइसकेको कामको चाहिँ खर्चहरूको के कति खर्चहरू भयो भन्ने कुरा स्थानीय जनतालाई र सरकारवालाहरूलाई स्थानीय तहले अथवा स्थानीय सरकारले पेश गर्नुपर्ने हुन्छ र त्यसको लागि अन्तिममा लेखा परीक्षण गरिन्छ। यस सन्दर्भमा प्रश्न पार्दाखेरि स्थानीय तहको अन्तिम लेखा परीक्षण संवैधानिक निकायका रूपमा रहेको महालेखा परीक्षकको कार्यालयबाट हुन्छ। सो कार्यालयले जारी गर्ने स्थानीय तहको लेखा परीक्षण सम्बन्धी निर्देशिका बमोजिम लेखा परीक्षण गर्दछ। सो प्रतिवेदन चैत मसन्तभित्र राष्ट्रपति समक्ष प्रस्तुत गरिन्छ भन्नाले स्थानीय तहहरूको लेखा परीक्षण सम्पन्न गरिसकेपछि त्यो लेखा परीक्षणलाई चाहिँ महालेखा नियन्त्रक कार्यालयले चैत मसान्तभित्र राष्ट्रपति समक्ष पेश गरिसक्नुपर्ने हुन्छ।
अन्त्यमा जति पनि अगाडिका विषयहरू हामीले भन्यौं, हामीले यो विषयहरूको बारेमा प्रश्न पार्यौं, त्यस्तै स्थानीय तहको योजना तथा बजेट तर्जुमा र यसको कार्यान्वयनको लागि के कानून अन्तर्गत छ, यो चाहिँ कस्तो कानूनी व्यवस्था छ, कुन कानून अन्तर्गत छ, यसले के गर्छ भन्ने कुरा पनि केही प्रश्न पारिदिनुहुन्छ कि?
हामीले अघि जति पनि छलफल गर्यौं, स्थानीय तहको योजना तथा बजेट तर्जुमा र कार्यान्वयनका कुराहरू गर्यौं। यो स्थानीय सरकार सञ्चालन ऐन 2074 को आधारमा गाउँपालिका तथा नगरपालिकाहरूले योजना तथा कार्यान्वयन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गरेको छ। यस ऐनको परिच्छेद 6 दफा 24, 25 र 26 यस सम्बन्धी सैद्धान्तिक व्यवस्थाहरू छन्। विशेष गरी दफा 24 उपदफा 1-10 योजना सम्बन्धी कानूनी व्यवस्थाहरू समेटिएका छन्। यो दफामा जस्तो आर्थिक विकास, गरिबी निवारण, उत्पादनमूलक, जनताको जीवनस्तर उकास्ने, आमदानीहरू वृद्धि गर्ने, रोजगार सृजना गर्ने, स्थानीय बासिन्दाहरूको सहभागिता बढाउने, त्यस्तै गरी स्थानीय स्रोत साधन र सिपको चाहिँ प्रयोग गर्ने, महिला बालबालिका तर पिछडिएको वर्गहरूलाई समावेश गर्ने, लैंगिक समानताहरू र सामाजिक समावेशीकरणहरू अभिवृद्धि गर्ने, दिगो विकास, वातावरणीय संरक्षण, त्यस्तै गरी भाषिक र सांस्कृतिक पक्षको जगेर्ना गर्ने खालका योजनाहरू हुनुपर्छ भनेर प्रष्ट रूपमा लेखिएको छ।
अन्त्यमा यस विषयमा थप केही छ कि?
यो स्थानीय तहको योजना तथा बजेट तर्जुमा र यसको कार्यान्वयन सम्बन्धी जति हामीले छलफल गर्यौं, यसको अलिकति विस्तृत रूपमा अलि धेरै बुझ्नका लागि चाहिँ फ्रिडम फोरमले यही चरणहरूलाई समावेश गरेर एउटा सानो हाते पुस्तिका तयार पनि गरेको छ। यो हाते पुस्तिकाको कपीहरू तपाईँले फ्रिडम फोरमको आधिकारिक वेबसाइट
www.freedomforum.org.np पनि डाउनलोड गरेर पढ्न सक्नुहुन्छ
र त्यस्तो आवश्यक परेको खण्डमा कार्यालय आएर माग पनि गर्न सक्नुहुन्छ।
हामीले स्थानीय तहको योजना तथा बजेट तर्जुमा र कार्यान्वयनको विषयमा यसका चरणहरू र यसका कानूनी व्यवस्थाहरू के कस्ता छन् भन्ने विषयमा छलफल गर्यौं।
आजको यो छलफलबाट थाहा भए अनुसार स्थानीय तहको योजना र बजेट बारे हामी सर्वसाधारणले केही तथ्यगत जानकारी राख्नै पर्ने रहेछ भन्ने स्पष्ट भएको छ। पहिलो कुरा, स्थानीय तहको योजना तथा बजेट तर्जुमा र महत्वपूर्ण 10 रहेछन् भने बजेटको चक्र 2 चल्ने रहेछ र 16 यो चक्र पूरा हुने रहेछ। दोस्रो कुरा, केही महत्वपूर्ण मिति जस्तै पुष मसान्त आय व्ययको प्रक्षेपण गर्ने, विषयगत क्षेत्रको तय पुष 15 भइसक्नुपर्ने, वैशाख 10 स्रोत अनुमान तथा बजेटको सीमा निश्चित गरिसक्नुपर्ने, जेठ 15 ओडाहरूमा योजनाको प्राथमिकता निर्धारण हुनुपर्ने र सो अवधिभित्रमा नै टोल र ओडा स्तरीय छलफलमा नागरिकहरू सक्रिय हुनुपर्ने तथा असार 5 भित्र बजेट सभामा पेश भइसक्नुपर्ने तथा असार मसान्त भित्रमा बजेट पारित भई साउन 15 सम्पूर्ण योजना तथा बजेट विवरण हामी नागरिकले थाहा पाउनुपर्ने रहेछ। आजको पडकास्ट कस्तो लाग्यो? केही सुझाव, जानकारी तथा प्रतिक्रिया भए फ्रिडम फोरमको टेलिफोन नम्बर 01410 2022 तथा फ्रिडम फोरमको इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com बाट पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दहाल बिदा हुन्छु। नमस्कार।